الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على رسول الله وعلى آله الطيبين الطاهرين المعصومين المكرمين المنتجبين أما بعد فقال الله تعالى في كتابه المجيد وقرآنه الحميد بسم الله الرحمن الرحيم واتقوا الله واتقوا رسوله خدا کا لاکھ لاکھ شکر ہے کہ ماہ رمضان کے 11 روزے اس نے ہمیں نصیب فرمائے. کتنے لوگ ایسے تھے کہ جو پچھلے سال ماہ رمضان میں ہمارے درمیان تھے, لیکن اس ماہ رمضان میں وہ اس فضیلت سے اور اس نعمت سے محروم ہیں. خدا رضی اللہ تعالیٰ نے ہمیں خاص توفیق عنایت فرمائی اور اس ماہ رمضان کا لمحہ لمحہ لہجہ لہجہ ہمیں قدر کرنی چاہیے. اور اس روزے میں ماہ رمضان میں افضل الاعمال کی جس کی طرف مومن کو متوجہ کیا گیا کہ روزے کی قبولیت میں اہم ترین عمل کے جو معاون ثابت ہوتے ہیں روزے کی قبولیت کے لیے وہ محمد والے محمد پر کثرت سے صلوات ہے. اس کے علاوہ کہ ایک دوسرا اہم عمل کہ جو انسان کے روزوں کو قبولیت کا شرف بخشتا ہے وہ اپنے زمانے کے امام کی یاد. انسان تمام روزے کے اوقات میں اپنے زمانے کے امام کی یاد میں اس کے حضور میں اپنے روزے کو اول تاخیر سحر کے وقت سے لے کے افطار کے وقت اس اپنے روزے کو اس کے حضور پیش کرے اپنے زمانے کے امام کے. یقیناً ہمارے اعتقاد کے مطابق انسان کا عمل اگر زمانے کے امام کی بارگاہ میں قبول ہو گیا تو وہ شرف قبولیت پا جائے. لہٰذا بہت اہم ہے کہ ہم جو یہاں متکفین حضرات ہیں اور جو سارے روزہ دار مومنین ہیں وہ اس مطلب اور حقیقت سے انسیت رکھیں اور اس حوالے سے متوجہ رہیں کہ ایک روزے دار انسان ایک مومن انسان ہمہ وقت اپنے زمانے کے امام کی بارگاہ میں حاضر ہے اور اس کی یہ عبادت اپنے زمانے کے امام کے بارگاہ میں جڑنی چاہیے پیش ہونی چاہیے. اور جتنی زیادہ اس کی یہ عبادت زمانے کے امام کی بارگاہ میں شرف قبولیت پائے گی اتنی ہی زیادہ اجر اور اس کا نتیجہ وہ اپنی زندگی میں دنیاوی زندگی میں بھی اور اخروی زندگی میں بھی حاصل کر سکے گا. ایک سلوات پڑھتے ہیں محمد و آل محمد. موضوع جو دیا گیا منتظمین کی جانب سے وہ اولی الامر کی اطاعت اور آج کے موجودہ صورتحال اور دور حاضر کی دنیا. آیت میں ارشاد ہو رہا ہے کہ مومنین یا ایھا الذین آمنوا اے ایمان والوں اطاعت کرو خدا کی اور اطاعت کرو رسول کی اور اولی الامر کی. اس آیت کو اگر ہم دیکھیں تو بطور ظاہر میں اگر ہم دیکھیں تو بہت ہی سادہ سی آیت نظر آتی ہے کہ چند کلموں پر مشتمل ایک آیت ہے کہ جس کے اندر کہا گیا کہ اطاعت کرو خدا کی اور اس کے بعد کہا گیا کہ اطاعت کرو رسول کی اور اولی الامر کی. تین حقیقتیں ہمارے سامنے رکھی ہوئی خدا رسول اور اولی الامر. تھوڑا سا ہم اس آیت پہ دقت کریں
تو ہمیں پتہ چلتا ہے کہ یہ تین حقیقتیں جو ہمارے سامنے رکھی گئی، تین ہستیاں جو ہمارے سامنے رکھی گئی اور ان کا تعارف کروائے گئے اس آیت میں، خدا، رسول اور اللہ، ان کو اس آیت کے اندر دو حصوں میں تقسیم کیے گئے. دو حصوں میں ان تین حقیقتوں کو تقسیم کیا گیا. پہلا حصہ کیا؟ وطیع اللہ. آیت کا پہلا حصہ وطیع اللہ، اللہ کی اطاعت. اس کے بعد اس آیت کا دوسرا حصہ شروع ہوتا ہے وطیع الرسول والاولی الامر منکم. اللہ کے پہلے، اللہ سے پہلے وطیع آیا، اطیع آیا، اطاعت کرو اللہ کی، اور پھر اطیع دوبارہ سے تکرار ہوگا اور کہا وطیع الرسول اور پھر والاولی الامر منکم. وہاں پر اولی الامر سے پہلے وطیع تکرار نہیں ہوا. ایک اطیع ہے اللہ سے پہلے اور ایک اطیع ہے رسول سے پہلے، اور وہی اطیع جو ہے وہ اولی الامر کے لیے استعمال ہوگا کہ رسول کے بعد واو آ گیا اور اس کے بعد اولی الامر. تو اس دو اطیعوں نے اس آیت کو دو حصوں میں تفسیر کر لیا. ایک اطاعت ہے، یعنی ایک اطاعت ہے اللہ کی اور ایک اطاعت ہے رسول کی اور اولی الامر کی. یہاں پر دو اطاعتیں ہمارے پاس. اگر کہا جائے کہ نہیں یہ ایک ہی اطاعت ہے اللہ کی، رسول کی اور اولی الامر کی، تو یہاں پر دقت کرنے کی ضرورت ہے. اگر کہا جائے کہ ایک ہی اطاعت ہے تو پھر یہاں پر دو دفعہ وطیع کیوں آ رہا؟ لہٰذا اس سے پتہ چلتا ہے کہ یہ اطاعت کا جو لیول ہے، اطاعت کا جو مرتبہ ہے اس آیت کے اندر، دو مرتبہ ہے. ایک اللہ کی اطاعت کا مرتبہ ہے اور ایک رسول اور اولی الامر کی اطاعت کا مرتبہ ہے. اللہ کی اطاعت کا جو مرتبہ ہے وہ کیسا مرتبہ ہے کہ اللہ کی اطاعت جو ہے وہ ہم سب پر واجب ہے. کیوں واجب ہے؟ کہ خدا وہ واحد ہستی ہے کہ جو انسان کی مالک مختار ہے، اس کی اطاعت جو ہے وہ ذاتی ہے، اس کی اطاعت جو ہے وہ فطری ہے، اس کی اطاعت کے لیے کسی کے حکم کی ضرورت نہیں ہے. خود اس کی ذات اس بات کا اقتضا کرتی ہے کہ اس کی اطاعت کی جائے. کیوں؟ کیونکہ انسان کا سارا کا سارا اول کا آخر، انسان کا سارا اول تو آخر کون ہے؟ خدا کی ذات ہے. انسان کی ساری حقیقت، اس دنیا کی ساری حقیقت جو کچھ انسان کے پاس ہے، اس کی ساری اول تو آخر حقیقت کس ذات کے پاس ہے؟ اس کی مالک مختار کون ہے؟ وہ خدا کی ذات ہے. لہٰذا خدا کی اطاعت جو ہے وہ ثابت کرنے کی ضرورت نہیں، وہ ایک ایسی چیز ہے کہ جو خود بخود خدا کے لیے ثابت ہے. اسے کہا جاتا ہے اطاعت بالذات، ایک ایسی اطاعت کہ جو خود بخود خدا کے لیے ثابت ہے اور اسے ثابت کرنے کے لیے کسی دلیل کی ضرورت نہیں. کیونکہ اطاعت جو ہے وہ کب ہوتی ہے؟ اطاعت جب ہوتی ہے کہ جب مالکیت ہو. دنیا میں بھی ایک انسان دوسرے انسان کی اطاعت کب کرتا ہے؟ کہ جب ایک انسان کے پاس دوسرے انسان کے لیے کے اوپر کوئی حق ہو، کوئی ایسا حق ہو کہ جس کی وجہ سے وہ اس کی بات مانے. اب وہ چاہے ولایت کا حق ہو، وہ چاہے ماں باپ ہونے کا حق ہو، وہ چاہے شوہر ہونے کا حق ہو، یا وہ چاہے استاد ہونے کا حق ہو، یہ چاہے دوست ہونے کا حق ہو پروفیشنل لائف میں. لہٰذا ایک حق کا ہونا ضروری ہے اطاعت کے لیے. اور خدا وند مطالعہ کا جو حق ہے وہ مطلق حق ہے کہ جس زاویے سے بھی انسان دیکھے تو سب سے پہلا مالک مختار انسان کا کون ہے؟ خدا بند مختار کی ذات ہے. لہٰذا خدا بند مختار کی جو اطاعت ہے وہ بغیر کسی چور چرا کے اور بالذات اطاعت ہے، یعنی اس کے لیے انسان کو اس کی اطاعت کو ثابت کرنا ضروری نہیں ہے، دلیل کی ضرورت نہیں ہے. کیونکہ خدا بند مختار کی ذات مالک مختار ہے اور اس کائنات کی حقیقی مالک ہے، لہٰذا اس کی اطاعت جو ہے خود بخود اس کے لیے ثابت ہے. خدا کے علاوہ جتنی اطاعتیں ہیں، چاہے وہ معصوم کی اطاعت ہو، چاہے وہ غیر معصوم کی اطاعت ہو، چاہے وہ اور یہ خدا کی اطاعت ہو چاہے وہ ماں باپ کی اطاعت ہو چاہے وہ کسی اور کی اطاعت ہو, وہ جب اطاعت قرار پائے گی کہ جب وہ خدا کی طرف سے جو ہے اس کو ریفر کیا جائے, جب خدا کی طرف سے ہمیں بتایا جائے گا کہ تمہارے لیے اس کی اطاعت بھی ضروری ہے. کیوں؟ کیونکہ خدا کے علاوہ کوئی اور ہمارا مالک مختار نہیں. اب اگر خدا ہمیں بتائے گا کسی اور کی اطاعت کرنے کو تو خدا کے حکم سے اس کی اطاعت بھی ہم پر واجب ہو جائے. کیوں؟ کیونکہ کوئی اور ذات ہماری مالک مختار نہیں ہے, کسی اور ذات کا حق ہم پر نہیں ہے. مگر یہ کہ خدا آئے اور خدا کوئی حق اس ذات کا ہم پر ایجاد کر لے, جیسے کہ اس نے ماں اور باپ کا حق ہم پر ایجاد کیا, یا اسی طرح حجت الہی کا حق ہم پر ایجاد کیا. تو یہ جو اس آیت کے اندر پہلی اطاعت ہے وہ خدا بند مطالعہ کی اطاعت ہے, اور اس آیت کا پہلا حصہ اس بات پہ دلالت کر رہا ہے کہ جو وطیع اللہ کہا گیا, یہ جو وطیع اللہ کہا گیا یہ اطاعت جو ہے وہ مطلق اطاعت ہے, فطری اطاعت ہے, از خود ثابت ہونے والی اطاعت ہے بغیر کسی دلیل کی. جو دوسرا حصہ ہے وطیع الرسول ولی الامر, یہ وہ اطاعت کا مرحلہ ہے کہ جسے آپ کہیں گے سیکنڈری اطاعت کا مرحلہ ہے, خدا کی اطاعت کا مرحلہ ہے, پرائمری اطاعت کا مرحلہ ہے, مرحلہ اول. جو دوسرا مرحلہ ہے اطاعت کا وطیع الرسول ولی الامر, یہاں پر جو اطاعت ہے وہ خدا بند مطاعی کی اطاعت کی ذیل کے اندر دوسری مرحلے کی اطاعت ہے. کہ خدا بند مطاعی نے کہا کہ اب اطاعت جب میری اطاعت کر لی, جب مجھے خدا مان لیا, جب مجھے مالک مختار مان لیا, تو اب اطاعت کرو کس کی؟ رسول کی اور اولی الامر. رسول گرامی کے قول سے قرآن کے اندر ارشاد ہے یا الذین آمنوا ان کنتم تقلبون اللہ فاتبعوه, کہ مومنین اگر تم خدا سے محبت کرتے ہو, خدا کو چاہتے ہو, خدا کو اتنا راستہ اختیار کرنا چاہتے ہو تو میری اتباع, میری اتباع کرو گے. ان کنتم تقلبون اللہ فاتبعونی یحببکم اللہ, اگر تم میری اتباع کرو گے تو پھر خدا تمہیں چاہنا شروع کر دے گا, خدا تم سے جوابی محبت کرنا شروع کر دے گا. میری اتباع جو ہے رسول نے کہا قرآن کے زبانی کہ میری اتباع جو ہے وہ تمہیں خدا کی محبت کی طرف لے کے جائے گی. لیکن اگر تم از خود چاہو گے کہ خدا سے محبت کا راستہ رشتہ قائم کر لو, تعلق قائم کر لو, تو یہ تمہارے لیے ممکن نہیں ہے مگر یہ کہ میری اتباع اختیار کرو. تو یہی میسج اس دوسری آیت میں دیا جا رہا ہے, آیت آئے اولی الامر میں, کہ اطاعت کرو خدا کی, اور جب خدا کی اطاعت اختیار کر لی اور خدا کو اپنا مالک مختار مان لیا تو اب دوسرے مرحلے میں آؤ اور خدا کی خدائی کا اعتراف کرنے کے بعد آ جاؤ رسول کی اطاعت کرو اور اولی الامر کی اطاعت کرو. اب یہاں جو بات ایک سمجھنے کی ہے کہ جن لوگوں نے میتھس ریفی بات اکثر لوگوں نے پڑھی ہوگی اور سیٹس کے قوانین انہوں نے پڑھے, تو اگر ہم ایک یہاں پر سیٹ بنا لیں اطاعت کے بعد, کیونکہ اطاعت ایک چیز ہے کہ جو ریپیٹ ہو رہی ہے اور اس کے بعد سیٹس جو ہے وہ بن رہے ہیں, ایک سیٹ بن گیا اللہ کا جو پہلے اطاعت کے بعد, دوسرا سیٹ بن گیا رسول ہے اولی الامر, یہ دونوں ملا کے ایک سیٹ بن گیا دوسرے اطاعت کے بعد. تو یہاں پر اس آیت کا جو پیغام ہے کہ اطاعت رسول کی اور اولی الامر کی ایک معیار پر. اب رسول اور اولی الامر کی اطاعت میں کوئی فرق نہیں ہے, اگر فرق ہوتا, کہا جاتا ہے کہ اولی الامر کی اطاعت جو ہے وہ تیسرے مرحلے کی اطاعت ہے, تو وہ قرآن کی فصاحت اور بلاغت کا تقاضا یہ تھا کہ وہاں پر بھی اطیعوا کو تکرار کیا جاتا, ایک نیا سیٹ بنایا جاتا. لیکن قرآن نے اس دوسری اطاعت میں ایک ہی سیٹ کے اندر رسول کو بھی رکھ دیا اور اولی الامر کو بھی رکھ دیا. یہ بہت ہی گہرا تفسیری نقطہ تھا کہ جس کو صاحب تفسیر المزار علامہ محمد حسین طبرطبائی نے اپنی تفسیر کے اندر رقم فرمایا, اور یہ وہ تفسیر المزار جو ایک عالم تشیع کی بایناس ترین تفسیر ہے کہ جس کا ابھی تک جواب عالم اسلام کے کسی بھی کونے سے نہیں دیا جا سکا. اتنی متقن اور اتنی بہترین اور محکم تفسیر علامہ طباطبائی اپنے ورثے میں چھوڑ کر گئے کہ عقل قرآن کو جو قرآن کے ساتھ قرآن کو قرآن کی آیتوں سے تفسیر کرنے کی روش سے انہوں نے اس تفسیر کو لکھا کہ کل کو کوئی یہ اعتراض نہ کر سکے کہ آپ نے جو یہ تفسیر کی ہے, کل کو کوئی غیر اعتراض نہ کر سکے آپ نے جو تفسیر کی ہے اپنے حدیثی اور اپنے روائی طریقوں سے تفسیر کی ہے, لہٰذا ہم پر یہ آپ کا قول حجت نہیں ہے. انہوں نے تفسیر المزاج کے اندر جو تفسیر کا معیار بنایا, سب سے پہلے قرآن کو بنایا, قرآن کی دوسری آیتوں سے قرآن کی دوسری آیتوں کی تفسیر کر رہے ہیں, اور اس کے بعد جو دوسرا معیار قرآن کی تفسیر کو بنایا وہ عقل کو بنایا, اور تیسرا جو انہوں نے معیار بنایا وہ آئمہ معصومین کی احادیث اور روایات کو. لہذا اس تفسیر المیزان کے اندر جب اس آیۃ اولی الامر پر وہ آئے تو انہوں نے اس طرح تفسیر المیزان کے اندر آیۃ اولی الامر کو عقلی طور سے جو ہے وہ تقسیم کیا اطاعتوں کو کہ یہاں پر اب کوئی سوال کی گنجائش نہ رہے کہ آیا اولی الامر بھی معصوم ہونا چاہیے یا نہیں ہونا چاہیے, کہ جب خداوند متعال نے اولی الامر کی اطاعت کو رسول کی اطاعت کے ہم پلہ قرار دے دیے تو اب یہ سوال بھی گنجائش نہیں ہے کہ آیا اولی الامر بھی معصوم ہونا چاہیے یا نہیں ہونا چاہیے. یہ ثابت ہے, خود قرآن کے ظاہر سے ثابت ہے. اب یہاں پر ہمارے پاس کوئی حدیث نہ ہو, اگر کوئی روایت بھی نہ ہو, جو لوگ نعرہ لگاتے ہیں کہ ہمارے لیے قرآن کافی ہے اور ہمیں قرآن سے ثابت کیا جائے, تو یہ آیت ان کے لیے بھی کافی ہے ثابت کرنے کے لیے اولی الامر کی عصمت کے اوپر. اور دوسری چیز جو ہے آیت ثابت کر رہی ہے کہ جو جو صفات حکمرانی کی, جو جو صفات ولایت کی رسول گرامی کے لیے ثابت ہیں, وہی صفات کس کے لیے ثابت ہو رہی ہیں؟ اولی الامر کے لیے. کیوں؟ کیونکہ اگر اولی الامر کے اندر وہ ساری صفات نہ ہوں گی جو رسول گرامی میں تھی تو اس کی اطاعت کا مرحلہ پھر وہ نہیں ہوگا. کیوں؟ کیونکہ اگر اس سے غلطی ممکن ہو اولی الامر سے, اور اولی الامر سے خطا ممکن ہو, ایک طرف قرآن ہمیں حکم دے رہا ہے کہ ہم اس کی اطاعت کریں, دوسری طرف وہ ہمیں ایک ایسا حکم دے رہا ہے کہ جو شریعت خدا کے خلاف ہو اگر وہ معصوم نہ ہو, تو پھر یہاں پر قرآن کی بات کے اندر تناقض آ جائے, تضاد آ جائے کہ ایک ایسی ذات کی اطاعت کی طرف قرآن ہمیں بھیج رہا ہے اور اس کی اطاعت کو واجب کر رہا ہے کہ جس کے حکم کے اندر خطا کا ہونا, غلطی کا ہونے کا شائبہ پایا جاتا ہے, اور دنیاوی تقاضوں سے دیکھا جائے تو غلطی ہونے کا تقاضا زیادہ ہے, اور انسان کے پاس پھر کوئی معیار برقرار نہیں رہے گا کہ اس کا جو حکم ہے, اس اولی الامر کا حکم جو ہے آیا صحیح ہے یا غلط ہے, اور اس کا معیار کیا ہوگا, پھر انسان کے پاس کوئی اور معیار موجود نہیں رہے گا. لہذا اس آیت کے ظاہر سے ہی کہ ہمارے پاس اگر کوئی حدیث بھی نہ ہو, روایت بھی نہ ہو معصومین کی, تو اس آیت کے ظاہری ترجمے سے اور ظاہری غور و تفکر سے ہم یہ سمجھ سکتے ہیں کہ اولی الامر کے جو مصداق ہیں, اس کی جو حقیقت ہے, وہ کون ہستی ہے, وہ کون سی ذوات مقدسہ ہے. اس آیت کے ظاہر نے ہی ہمارے لیے روشن کر دیا کہ اولی الامر کی اطاعت جو ہے وہی اطاعت ہے جو رسول کی اطاعت ہے, اور اولی الامر کی صفات بھی وہی صفات ہیں کہ جو رسول گرامی کی صفات ہے. لہذا ارشاد ہوا کہ اولنا محمد و اوسطنا محمد و آخرنا محمد. اس ایک سوال پڑھ دے محمد والا, اسی لیے جو اطاعت کا تقاضا بھی خدا نے کیا اولی الامر سے, وہی اطاعت کا تقاضا کیا جو رسول کی اطاعت کا تقاضا تھا. اگر میں اور آپ کوئی بہت بڑا سیٹ اپ چلا رہے ہوں, اسٹرکچر چلا رہے ہوں, ہم اگر आप उसको लीड कर रहे हो, लीडरशिप पोजीशन में हो, और आप अपना रिप्लेसमेंट तैयार करना चाह रहे हो उस स्ट्रक्चर के लिए, तो जब आप अपने रिप्लेसमेंट को तैयार करेंगे तो आपकी कोशिश ये होगी कि ऐसा रिप्लेसमेंट तैयार किया जाए जो बिल्कुल आपको उसी तरह रिप्लेस कर सके जिस तरह आप इस स्ट्रक्चर को रन कर रहे हैं। क्यों? क्योंकि आपको ये मालूम है कि अगर मैंने अपना रिप्लेसमेंट बिल्कुल अपनी तरह का तैयार नहीं किया तो ये स्ट्रक्चर उस तरह आगे रन नहीं कर सकेगा, तनज्जुल की तरह से रह जाएगा। कि जब कुरान ये नारे लगा रहे हैं कि हमने इस दीन को भेजा लियुज़हिरहु अला दीन कुल्लिह, ताकि वो सारे अधियान पर गालिब आ जाए, ताकि वो सारे दुनिया पर कायनात पर क्या हो जाए, ये दीन गलबा पा जाए। हमने इस शरीयत को, इस दीन को इसलिए भेजा। कुरान ने कई जगह जो है इस बात की तरफ तवज्जो दिलाई। तो जब रसूल गिरामी एक ऐसे दीन की बुनियाद डाल रहे हैं कि जिसने कल को इस पूरी कायनात के अंदर, इस पूरी दुनिया के अंदर रूल कर रहा है, हुक्मरानी करनी है, तो आया रिप्लेसमेंट जो अपनी वो तैयार करेंगे, आया ऐसी रिप्लेसमेंट तैयार करेंगे कि जो उनको पूरी तरह रिप्लेस ना कर सके, ये बात माकूल नहीं है। ये बात दीन कामिल के उसूलों पर पूरी नहीं उतरती। इससे फिर ये हर्फ आ जाएगा कि इस्लाम दीन कामिल नहीं है, बल्कि इस्लाम के अंदर फिर भी परफेक्शन की गुंजाइश मौजूद है, इससे बेहतर जो है होने की गुंजाइश मौजूद है। लिहाजा उलिल अम्र की इताअत उसी तरह वाजिब है जिस तरह रसूल की इताअत वाजिब है, और उसकी रसूल की इताअत में और अम्र की इताअत में कोई फर्क नहीं है आए कुरान के नस से, आए कुरान के हुक्म से। और उलिल अम्र की सिफात भी बिल्कुल वही सिफात है कि जो रसूल गिरामी, अगर रसूल गिरामी रहमतन लिल आलमीन है तो उलिल अम्र भी रहमतन लिल आलमीन। कुरान ने इरशाद किया कि वमा अरसलनाक इल्ला रहमतन लिल आलमीन। अफसोस के साथ हमारे मुसलमानों ने रहमतन लिल आलमीन को सिर्फ रसूल गिरामी तक महदूद कर दिया, यानी रसूल गिरामी के बाद खुदा की रहमत मुनक़ति हो गई, अब खुदा की रहमत पहुंचाने वाला कोई नहीं। खुदा रब्बुल आलमीन है लेकिन रहमत लिल आलमीन ने दुनिया से चला गया, ये एक अजीब मामला, ये भी एक अजीब उनकी मद्देश है। लिहाजा अगर हम उलिल अम्र की आयत के रूह से देखें तो ये वो उलिल अम्र की आयत हमें ये बताती है कि अगर रसूल गिरामी रहमत लिल आलमीन है तो उनके जानशीन भी रहमत लिल आलमीन। खुदा की खुदाई जब तक है उसकी रहमत भी जब तक है, अब उसकी रहमत भी जब तक है तो उसकी रहमत को पहुंचाने वाले भी, उसकी रहमत के वसीले भी उस वक्त तक मौजूद होने चाहिए। इसी तरह रसूल गिरामी अगर कुरान ने कहा कि ये कुछ नहीं बोलते मगर ये कि मा यंतिकु अनिल हवा, वो अपनी ख्वाहिश से नहीं बोलते मगर वो चीज बोलते हैं कि जो उन पर वही करते हैं, तो मासूमीन भी उलिल अम्र भी कुरान के अलावा कुछ और नहीं बोलते। यहाँ पर इमाम खुमैनी अलैहिस्सलाम उनकी दर्जात की बुलंदी के लिए सलवात पढ़ रहा हूँ। इस मरहले में एक बहुत अजीम जुमला उन्होंने इरशाद फरमाया कि जब वो माह रमजान की दुआओं के हवाले से गुफ्तगू फरमा रहे थे और उसमें उन्होंने फरमाया कि हमारे पास एक कुरान नाजिल है, कुरान नाजिल वो कुरान है कि जो शबे कदर में हुजूर अकरम के कल पर नाजिल है, और वो कुरान है कि जो हमारे हाथों में, एक हमारे पास कुरान है जो कुरान साइद है, एक कुरान है कि जो खुदा ने भेजा, और एक कुरान है कि जो इस जमीन से खुदा की तरफ जा रहा है, उसका नाम रखा कुरान साबित। और उसकी उन्होंने बाद में वजाहत फरमाई कि खुदा ने मुताल ने हजूर अकरम के कल पर कुरान नाजिल किया, और कुरान का जखीरा क्या था, हजूर अकरम का कल, और इस कल की हकीकत को रसूल अकरम ने विरसे में दिया अपने जानशीन, कुरान की हकीकत उनके जानशीनों तक मुंतकिल होती है। अब ان قلوب سے کہ جن قلوب کے اندر قرآن سما چکا ہے, قرآن کی حقیقت جن کے اندر نورانی طور سے منور ہو چکی ہے, ان قلوب سے جب خدا کی بارگاہ میں کوئی بات جائے گی تو وہ بھی قرآن سے بن رہے, وہ قرآن ہے کہ جو زمین سے آسمان کی طرف جا رہا ہے. لہٰذا امام خمینی نے کہا یہ جو معصومین کی دعائیں ہم تک پہنچی ہیں, یہ جو معصومین کے ارشادات ہم تک پہنچے ہیں, ان کا مرتبہ بھی قرآن سے کو زیادہ کم نہیں ہے, بلکہ یہ قرآن سعید. لہذا یہ اولی الامر جو ہے وہ ساری امت مسلمہ کے لیے اسی طرح واجب الاطاع ہے, اسی طرح مفترض الطاع ہے, جس طرح امت مسلمہ کے لیے رسول گرامی اور انبیاء الہی جو ہے وہ اطاعت کے جو ہے وہ مسلح ہے. اگر ان کی اطاعت سے منہ موڑا جائے گا, ان کی اطاعت سے اگر انسان جو ہے وہ اختلاف کرے گا, انحراف کرے گا, تو گویا اس نے رسول گرامی کی اطاعت سے انحراف کی. اس آیت کا پہلا, اور جس نے رسول گرامی رسول اکرم کی اطاعت سے انحراف کیا اس نے پہلے مرحلے, اس آیت کے پہلے مرحلے کی اطاعت سے انحراف کیا کہ اس نے خدا کی خدائیت کا انکار کیا. کیوں؟ کیونکہ اگر وہ خدا کی خدائیت کو مانتا, خدا کو اپنا مالک مختار تسلیم کرتا تو وہ اولی الامر کی اطاعت کرتا, وہ اولی الامر کی اسی طرح اطاعت کرتا جو رسول کی اطاعت کرتا. لہذا اولی الامر کی اطاعت نہ کرنا انسان کو شرک کے منزل پر لے آتی ہے کہ اس نے خدا کی خدائی کے اندر جو ہے وہ اس نے حرف ڈالا, خدا کی خدائی کے اندر اس نے جو ہے وہ شک کی. اسی لیے کہا گیا کہ جب آدم کے اوپر سجدے کا حکم دیا گیا اور وہاں پر شیطان نے کہا کہ خلقتنی من النار وخلقتہ من طین, کہ خدا تو نے اس کو جو ہے وہ مٹی سے خلق کیا اور مجھے تو نے آگ سے خلق کیا. خود اس سوال کا ہونا شیطان کے پاس اس بات کی طرف اشارہ تھا کہ یہ شیطان شرک کی منزل پر آ چکا ہے, کیونکہ جب سامنے خدا ہو اور سامنے مالک مختار ہو تو پھر سوال کی کوئی گنجائش نہیں ہے. جب سامنے جب مولا ہو تو عبد کا تقاضا صرف یہ ہے کہ وہ مولا کے حکم کو بجا لائے. عبد کے لیے, بندے کے لیے بندگی کی منزل پر آ کر سوال کی کوئی گنجائش نہیں ہوتی. اب جب آدم کے لیے سجدے کا حکم دیا گیا اور وہاں پر جب ابلیس نے انکار کیا تو ارشاد ہوا کہ آج سے تم رجیم ہو. شیطان اور رجیم جو کہا جاتا ہے, کہا گیا آج سے تم ہماری بارگاہ سے دھکار دی گئی. یہی بالکل مصداق اس آیت کا آیا ہے اولی الامر میں بھی, کہ اب جو اولی الامر کی اطاعت سے منہ موڑے گا. معصومین نے ان آیات کی تفسیر کرتے ہوئے ارشاد کیا باقاعدہ, کہا کہ جو شیطان کو سجدے کا حکم ملا اور شیطان کو وہاں تعظیم کا حکم ملا وہ در حقیقت ہماری ولایت کی تعظیم تھی. در حقیقت وہ نور تھا محمد والے محمد کا جو آدم کے صلب میں پایا جاتا تھا, کہ جس کی تعظیم کا حکم شیطان کو دیا گیا تھا, اور شیطان نے اس ولایت کے انکار سے اپنے آپ کو رجیم کی صف کے اندر شیطان لے گئے. اب اطاعت اولی الامر سے بھی روح گردانی کرنے والے, اطاعت اولی الامر سے بھی جو ہے وہ پیچھے ہٹنے والے, وہ بھی رجیم کے مزدار خدا کی بارگاہ میں بن جائے, وہ بھی ان کا بھی جو مقصد ہوگا, ان کی بھی جو منزل ہوگی وہ پھر ابدی آگ, ان کی منزل بھی جو ہے وہ جہنم کی آخری منزل بن کے رہ جائے گی. اور اسی لیے انسان کے اعمال کا, انسان کے افکار کا, انسان کی ساری زندگی کے قبولیت کا محور کسے قرار دیا گیا؟ اولی الامر کی اطاعت, ولایت, کہ اگر ولایت کو متمسک ہو گئے, ولایت کو تھام لیا تو تمہارے سارے اعمال قبول کر لیے جائیں, لیکن اگر ولایت کو چھوڑ دیا, حبل اللہ سے جدا ہو گئے, واتصموا بحبل اللہ جمیعا, کہ اے مومنین خدا کی رسی کو مضبوطی سے تھام لو, بلا تفرق اور پھر تقسیم لاگو ہوا. معشمین نے کہا کہ یہ حبل اللہ ہم لوگ ہیں, ہماری ولایت ہے, کہ اگر اسے تھام لیا تو یہ رسی تمہیں خدا تک پہنچا دے, یہ رسی تمہارے اعمال کو خدا کی بارگاہ تک پہنچا دے گی. لیکن اگر اس رسی سے تم لوگ جدا ہو گئے تو سارا تمہارے اعمال جو ہے کہ دنیا کے اندر جو ہے وہ پڑے رہ جائیں گے. قرآن نے ارشاد کیا من جاء بالحسنہ, کہ جو اس دنیا کے اندر سے, اس دنیا کی زندگی سے اعمال خیر لے کر آئے گا ہماری طرف. من جاء بالحسنہ, یا اس آیت کے اندر یہ نہیں کہا گیا کہ من عمل عملا حسنا, کہ جس نے اعمال حسن انجام دیے فلہ اشر امثالہا, کہا کہ جو ہماری بارگاہ میں من جاء بالحسنہ فلہ اشر امثالہا, کہ جو اس دنیا سے اعمال خیر لے کر آئے گا اس کے لیے قیامت کے دن 10 برابر دیا جائے گا اجر ہماری طرف سے. لیکن شرط لگائی گی کہ جو اس دنیا سے اعمال خیر اس جانب لے کر آئے گا. یہ نہیں کہا گیا کہ جو اعمال خیر انجام دے گا. کیوں؟ کیونکہ اعمال خیر انجام دینا معیار نہیں ہے, وہ تو ہر دین کے لوگ, ہر چاہنے, ہر رنگ و نسل کے لوگ کسی نہ کسی طرح سے اعمال خیر انجام دے رہے ہوتے ہیں, چاہے وہ کسی این جی او بیسڈ کوئی کام ہو یا کسی انسانیت کی خدمت ہو. بلکہ قرآن نے شرط یہ لگائی کہ جو اس دنیا کے اعمال خیر کو اس طرف لے کر آئے گا, اس طرف لے کر آئے گا. اب وہ اس طرف کیسے لے کر آئے گا؟ وَتَّبُ إِلَيْهِ الْوَسِيلَةَ, قرآن نے کہا وَتَّبُ إِلَيْهِ الْوَسِيلَةَ, اس کے لیے وسیلہ تلاش کرو. اور وہ وسیلہ کیا ہے؟ وَحَبْلُ اللَّهِ الْمَتِينَ, وہ خدا کی مضبوط رسی ہے کہ جس کو قرآن نے وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ کے نام سے یاد کیا, کہ یہ وہ ہماری مضبوط رسی ہے کہ جو تمہیں جو ہے وہ خدا تک پہنچا دے گی اور تمہارے اعمال کو خدا تک پہنچا دے گی. لہٰذا انسان کے لیے اس دنیا کے اندر اعمال خیر کرنا بھی ضروری ہے, اور اس کے بعد جو مرحلہ ہے تو زیادہ سخت مرحلہ ہے کہ ان اعمال خیر کو محفوظ رکھ کر اس بارگاہ میں قیامت کے دن محفوظ, صحیح اور سالم طور سے پہنچانا. ایسا نہ ہو کہ انسان اعمال خیر انجام تو دے لیکن اس دنیا میں ہی برباد کر دے, یا اس دنیا سے اس دنیا تک پہنچانے کا انتظام کیا ہے. اور وہ پہنچانے کا انتظام کیا ہے؟ کہا کہ ہر شب جمعہ آپ کے اعمال آپ کے زمانے کے امام کے حضور پیش کیے جاتے ہیں, اور زمانے کا امام آپ کے نام اعمال پر اپنا سائن کرتا ہے, تائید کرتا ہے کہ ہاں یہ اس کا اعمال میں نے تائید کر دیا, اس کے اعمال میں نے قبول کر لی, ہاں یا اس کے اعمال میں نے رد کر دیے, کیونکہ اس نے ولایت کی بارگاہ میں اپنے اعمال کو نہیں بھیجا, یا ولایت کی رسی کو اس طرح نہیں تھامنا جس طرح تھامنے کا حکم تھا, یا اولی الامر کو اس طرح تسلیم نہیں کیا, اس مرحلے پر تسلیم نہیں کیا جس مرحلے پر رسول اکرم کو تسلیم کیا, اس مرحلے پر تسلیم نہیں کیا کہ جس مرحلے پر تسلیم کرنے کا حق تھا. کہا کہ بس ہم محبت کرتے ہیں ہستیوں سے لیکن ان کی اطاعت کو واجب نہیں سمجھتے. ایک مکتب فکر آج یہ بھی پایا جاتا ہے عالم اسلام میں, کیا ہم اہل بیت اطہار سے محبت کرتے ہیں, ان سے مودت رکھتے ہیں, ان کی محبت میں ہم جو ہے وہ بہت عشق رکھتے ہیں. ہمارے بھی ایسے لوگ آج کل میڈیا میں بہت پائے جاتے ہیں کہ ہم محبت کا اظہار بہت کرتے ہیں لیکن جب اطاعت کی بات آئے گی تو پھر سقیفہ کی طرف چلے جائے, وہاں پر وہ کہتے ہیں کہ ہم حبل اللہ نہیں تھامیں گے, ہم سقیفہ تھامیں گے. تو یہی وہ جیسے یہی بات کرتے ہیں تو یہیں سے ان کے سارے اعمال کیا ہو جاتے ہیں, دھرے کے دھرے رہ جاتے ہیں, ان کی ساری محبت کیا ہے دھرے کی دھری رہ جاتی ہے. اسی لیے کہا گیا کہ انسان جب بھی کوئی عمل خیر انجام دے, جب بھی کوئی اچھا عمل انجام دے تو فوراً اسے اپنے زمانے کے امام کی بارگاہ میں پیش کرتے ہیں, اس کو ان کی بارگاہ میں پیش کر کے ان سے اس کی قبولیت کا تقاضا کرتے ہیں کہ مولا ہم نے آپ کی بارگاہ میں اس عمل خیر کو پیش کیا, ہم آپ سے تقاضا کرتے ہیں کہ آپ اس کو قبول فرمائیں.
اب چاہے وہ نماز ہو، چاہے وہ روزہ ہو، چاہے وہ تلاوت قرآن ہو، چاہے وہ، لہٰذا جو بھی انسان کا عمل خیر ولایت کی خوشبو سے محروم رہے گا وہ پھر اس دنیا میں انسان کے کام نہیں ہے. ایک جو آج کل ہمارے یہاں جیسے آپ نے دیکھا، جیسے میں ذکر کر رہا تھا، ایک مکتب ذکر ایسا پایا جاتا ہے کہ جو امیر المومنین کے لیے مولا کائنات کا لقب بھی استعمال کرتا ہے، کہتا ہے کہ ان کو مولا کائنات بھی مانتا ہے. مولا کائنات سے کیا مراد ہے؟ کائنات کا ولی. کائنات یعنی کیا؟ کائنات یعنی پوری عالم ہستی. کائنات سے پھر دنیا کو نہیں کہتے بلکہ پوری عالم ہستی، قوم و مکان، کہ جہاں جہاں خدا کی خدائیت ہے اسے کائنات کہا جاتا ہے. پوری کائنات کا مولا کہتے ہیں کس کو؟ امیر المومنین کو. لیکن جب اطاعت کا مرحلہ آتا ہے تو وہ پھر ایک دو تین چار کرنا شروع ہو جائے. لہٰذا یہ جو دوئیت ہے محبت میں اور اطاعت میں، یہ قرآن نے اس کو تسلیم نہیں کیا. کہ جو آیت میں نے آپ کے سامنے پہلے پیش کی کہ اگر تم خدا کو چاہتے ہو فتبعونی، ان کنتم تحبون اللہ فتبعونی، چاہنے میں، محبت میں اور اطاعت میں دوئیت نہیں قرآن کی نگاہ. اگر تم خدا کو چاہتے ہو تو رسول کی اتباع کرو. اتباع کس کی ہے؟ رسول کی ہے. اور رسول کے بعد اس اتباع کا مصداق کون ہے؟ اولی الامر. اب اگر اولی الامر کی اطاعت سے تم نے انحراف کیا تو خدا کی محبت پھر تمہیں ملنے والی نہیں ہے. پھر خدا کی چاہت اور خدا کا جو رنگ ہے جس کو قرآن نے کہا صبغت اللہ ومن احسن من اللہ صبغا، خدا کا رنگ اور خدا کے خدائی رنگ سے زیادہ کون سا رنگ جو ہے وہ بہتر ہے، تو پھر انسان اس رنگ سے اور اس فضل سے اور اس کرم سے جو ہے وہ محروم رہے گا. لہٰذا یہ اولی الامر کی بنیادی تعریف، اس کا ہمارے عقیدے میں، قرآن کی نگاہ میں اس کا مقام اور اس کی اطاعت کے تقاضے. کل کے درس میں ہم کوشش کریں گے آج کے دور میں اس اولی الامر کی آیت ہم سے کیا تقاضا رکھتی ہے، کس طرف ہمیں متوجہ کرتی ہے، اس عالم اسلام یا عالم دنیا کے سیاسی، اقتصادی، معاشی، ثقافتی، تہذیبی مسائل اور نظام اور اسٹرکچر کی طرف ہماری کیا ذمہ داری ہے، اولی الامر اس زمانے میں رہ کے کس طرح ہماری ان چیزوں کو ہدایت کر سکتا ہے، کس طرح مینج کر سکتا ہے، اور ہم اس مقام پر اور اس اعتکاف میں بیٹھ کے اس حوالے سے کیا سوچ سکتے ہیں. کیونکہ اعتکاف میں بیٹھنا ایک تو ایک عبادت کی بہت ہی بڑی فضیلت ہے، بہت ہی بڑی موقع ہے، دوسری طرف یہ کہ انسان کو سوچنے کا بہت بڑا موقع ملتا ہے، تفکر کا، تدبر کا، اپنے بارے میں غور کرنے کا، اپنی زندگی کے بارے میں غور کرنے کا، اپنے دوسرے روزمرہ کے امور کے بارے میں غور کرنے کے. کیونکہ آج کل کی اس فاسٹ لائف میں، مشینی لائف میں اور سوشل میڈیا کی لائف میں انسان کے لیے ایسے موقع بہت کم آتے ہیں کہ انسان بیٹھ کے اپنے بارے میں کچھ سوچ سکے، میں کہاں سے آیا ہوں اس دنیا میں، آیا میں خود آیا ہوں یا مجھے زبردستی لایا گیا ہے، کس لیے لایا گیا ہے، مجھے اس دنیا میں کرنا کیا تھا، میں کیا کر رہا ہوں، مجھے یہاں سے کہاں جانا ہے، میں نے کیا اس کے لیے جو ہے وہ اپنا جو ہے وہ انتظار کیا ہے. لہٰذا اعتکاف کی فرصت عبادت کے لیے بھی اہم ہے اور تفکر و تعقل کے لیے بھی اہم ہے. اور جب بھی کہا گیا کہ فکر و لحظت افضل من عبادت سبعین سنہ، ایک لمحے کا تفکر، ایک لمحے کا تدبر 70 سالہ عبادت سے افضل ہے. کیونکہ ایک لحظے کا صحیح تدبر، صحیح تفکر اس کی 70 سالہ عبادت کے اندر چار چاند لگا دیتا ہے، انسان کی عبادتوں کے محور کو، اس کے مقصد کو صحیح سمت میں آگے لے جاتا ہے. ایک صلوات پڑھے محمد والے اگر کوئی سوال ہو تو برادران کی خدمت میں حاضر ہوں، اپنا دعا کرتے ہیں اور اس سیشن کو ہم اختتام کی طرف لے کے جاتے ہیں.
اور اس پر ہم جو ہے وہ کی خاطر مرنا تک گوارا کرتے ہیں. کاش کے ستمبا کے موقع پر پورے لمبے کے لیے اتنا بڑھتے ہیں ہمارے یہاں سب میں شہادت کی موت ہوتی ہے, لیکن ایسا نہیں ہوتا. بلکہ آج کل جو سیاسی رجحانات ہیں ان رجحانات کی نسبت کو دیکھا جاتا ہے, اس کی خاطر اگر دو لوگ مرتے ہیں تو آدھا ہمارا بن جاتا ہے, اس طرح ڈھائی ہو
جاتا ہے. جی
ہمارا آدھا کیوں مرتا ہے؟
آخری جملہ مجھے آپ کا سمجھ نہیں آیا. آخری جملہ, آخری دو تین جملے.
اگر دو مرتے ہیں
جی جی
اس شخصیت کے سامنے,
صحیح,
اس کی محبت میں, تو یہ آدھا ہمارا کیوں مرتا ہے؟
آدھا ہمارا کیوں مرتا ہے یہ بات مجھے سمجھ نہیں ہے. آدھا ہمارا
ہمارے جو لوگ مرتے ہیں
جی جی
تاہم کی خاطر وہ کیوں مرتے ہیں؟
ہاں
جب کہ ہمیں جب کہ ہم ماننے والے ہیں
جی جی ان کا سوال جہاں تک مجھے سمجھ پائے, اگر تھوڑا سا مائک کا انتظام کیا تو سب سن لیتے ہیں. جتنا مجھے سمجھ آیا وہ یہ فرما رہے ہیں کہ ہمارے یہاں تو یہ ہے کہ ہم لوگ اولی لنگر کے لیے اپنی جان بھی قربان کرنا شرف سمجھتے ہیں, اور ہمارے لیے یہ باعث شرف ہے کہ ہم اس کے لیے ہر قربانی دیں, اور کاش کے ستیفہ میں بھی کچھ لوگ ایسے ہوتے کہ جو اولی لنگر کے لیے جو ہے وہ اپنی جان قربان کرتے تو آج ہم ان مشکلات کا شکار نہ ہوتے. اور پھر یہ سوال ان کا یہ تھا کہ کیوں ہم جو ہے وہ تاغوت کے لیے ہمارے لوگ مرنے کو تیار رہتے ہیں اس کی محبت میں, لیکن ہم اولی لنگر کے لیے ہم مرنا یا اس کے لیے ہم قربانیاں دینا جو ہے وہ اپنے لیے اس کو شرف نہیں سمجھ رہے آج کل. میں یہی سوال تھا آپ کا. جی بہرحال یہ کہ معصومین کے زمانے میں معصومین کی مظلومیت کے لیے یہی کافی تھا کہ جو ان کے اطراف کے چاہنے والے بھی تھے, کیونکہ اس دور کی مشکلات کو ایسی تھی کہ معصومین کو خود ان کے دور کے لوگ اس طرح سمجھ نہیں پائے جس طرح سمجھنے کا حق تھا. جب بھی آپ دیکھتے ہیں امیر المومنین کوفے کے کنویں کھودتے ہیں اور کنویں کی گہرائیوں میں جا کے کہا گیا کہ امیر المومنین راتوں کو گریہ فرماتے ہیں. انسان صرف امیر المومنین کی مظلومیت پر ہی انسان گریہ کرے تو کہنا چاہیے انسان کا پورا ماہ رمضان ہی کم پڑ جائے گا. تو امیر المومنین گریہ فرماتے تھے کہ جو میرے دل کے اندر, بلکہ گریہ نہیں روایات کے اندر جو لفظ ہے وہ یہ کہ امیر المومنین بلند آواز کے اندر جو ہے وہ فریاد کرتے تھے خدا کی بارگاہ میں کنویں میں کوفے کے کنویں جا کے راتوں کو کہ یہ جو میرے اندر خدا نے علم رکھا ہے, میرے اندر جو نورانیت رکھی ہے, اس کا کوئی اہل نہیں ہے, میں کس کو دوں. لیکن معصومین کی 250 سالہ زندگی کے اندر سب سے بڑی مظلومیت یہ رہی کہ ان کے ہم اثر جو لوگ تھے وہ ان کو اس طرح پہچان نہیں سکے, اور یہی وجہ رہی کہ معصومین ہمیشہ مظلومیت کا شکار رہے اپنے دور میں. لیکن بالکل ایسا نہیں تھا کہ کسی زمانے میں بالکل ایسے چاہنے والے نہ ہوں. ہر زمانے میں انگوش شمار لوگ ضرور رہے کہ جن کو صاحب سر کہا جاتا تھا, کہ معصومین کے صاحب سر ہوتے تھے, اسرار معصومین ان کو منتقل کرتے تھے. جیسے کہ دعائے کمیل جو ہم تک پہنچی وہ مولانا تعلیم فرمائی کمیل ابن زیاد, اور اس کو کہا تاکید کی کہ یہ ان چیزوں میں سے ایک راز ہے کہ جو میں تمہاری طرف منتقل کر رہا ہوں. اسی طرح حجر ابن عدی اور بہت سارے, ایک دفعہ چوتھے امام ایک سلوات پڑھتے محمد والا, ایک محفل میں تشریف فرماتے اصحاب ان کے دور ارد گرد موجود تھے, تو امام نے دعا فرمائی کہ یا اللہ میرے دوستوں پہ خاص رحم فرما. تو اصحاب نے امام سے سوال کیا کہ مولا کیا ہم آپ کے دوست نہیں ہیں کہ جو آپ کسی اور کے لیے دعا فرما رہے ہیں اپنے دوستوں کے لیے؟ تو امام نے کہا کہ تم لوگ میرے ساتھی ہیں لیکن میرے دوست ہیں. تو کہا کہ مولا یہ آپ کے دوست کون ہیں؟ کہا کہ میرے دوست وہ ہیں کہ جو آخری زمانے میں آئیں گے اور اس دور میں ہماری ولایت پر ثابت قدم رہیں گے, کہ جس دور میں ایمان پر قائم رہنا اتنا سخت ہے کہ انسان سے اگر کہا جائے کہ ہاتھ میں جو ہے جلتا ہوا کوئلہ رکھ لو تو اس کے لیے آسان ہے، لیکن ایمان کو محفوظ رکھنا اس کے لیے مشکل ہے. لیکن اس دور میں ایسے لوگ آئیں گے جنہوں نے ہمیں دیکھا نہیں، جنہوں نے ہمارے حضور کو، ہمارے محضر کو درک نہیں کیا، لیکن وہ ہماری ولایت پر اتنا پختہ یقین رکھیں گے کہ وہ سب کچھ اپنا، اپنے ہماری ولایت پر قربان کرنا جو ہے وہ گواہ کریں. لہٰذا معصومین کے لیے سب سے بڑی مظلومیت جو رہی وہ یہ رہی کہ ان کے ہم اصل لوگ جو ہیں وہ اس طرح معصومین کو نہیں پہچان سکے جس طرح پہچاننے کا حق تھا. اور اسی وجہ سے پھر نصرت میں بھی وہ ایک قدم ہمیشہ پیچھے ہے. باہر پوری سامان جواب میں پھر ایک گھنٹے کا جواب انشاءاللہ کل آپ کے لیے. مختصر اور مفید یہ کہ آج کے زمانے میں بھی ہم تو امام غائب کے تو ماننے والے نہیں ہیں، ہم امام حاضر کے ماننے ہیں. علماء فرماتے ہیں جو کہا گیا کہ امام غائب ہے، امام حاضر ہے، غائب ہم ہیں، کیونکہ جو لوگ اہل ہیں وہ ان کے لیے امام حاضر ہیں، وہ امام کی خدمت میں ہم وقت موجود ہیں. جو لوگ اہل ہیں، جو امام سے نزدیک ہیں، ہر زمانے میں ایسے لوگ موجود ہیں کہ جو امام سے رابطے میں ہیں، امام سے خاص فیض حاصل کرتے ہیں، امام کی قربت ان کو حاصل ہے. جو لوگ محروم ہیں وہ لوگ ہم ہیں. لہٰذا ہم تو امام حاضر کے ماننے والے، لہٰذا اطاعت بھی اس کی اسی طرح جس طرح پہلے روز اول واجب تھی اسی طرح ہم پر واجب ہے. اب یہ کہ دنیا میں کس طرح ہم ان چیزوں کو مینیج کریں، کس طرح مختلف چیزوں میں آج کل کی لائف میں اس کو ہم انٹرپریٹ کریں، ہم اپنے لیے اور اپنے طرز زندگی میں اس کو جو ہے وہ جو ہے وہ کس طرح داخل کریں، انشاء اللہ تعالیٰ اس پر مسلسل گفتگو کریں گے. انشاء اللہ
اس دور کے لوگوں کا ولایت پہ ثابت قدم رہنے کا کیا مطلب ہے، مطلب اس کیا کریں وہ ثابت قدم رہنے کے لیے؟
ایک خاتون کا سوال ہے کہ اس دور کے لوگ کس طرح ثابت قدم رہ سکتے ہیں معصومین کی ولایت میں. تو سب سے پہلی بات تو یہی کہ امام کو اپنے آپ، سب سے پہلی بات جو میں نے عرض کی کہ اس نگاہ کو تبدیل کرنا کہ امام غائب ہیں اور ہم حاضر ہیں. سب سے پہلی بات انسان اب کے اندر اس بات کو تسلیم کرے کہ میں غائب ہوں، امام ہمہ وقت موجود ہیں، امام اس دنیا میں حاضر ہیں، امام اپنے چاہنے والوں کو ہدایت پہنچا رہے ہیں. اگر مجھ تک امام کی رسائی حاصل نہیں ہے یا مجھے امام کی رسائی حاصل نہیں ہے تو یہ میرا نقص ہے، یہ میری کوتاہی ہے، اور مجھے اس منزل تک اپنے آپ کو لے جانا ہے کہ میں کسی طرح اس منزل تک پہنچ جاؤں کہ میں امام سے ہدایت حاصل کر سکوں، امام سے امام تک دسترسی حاصل کر سکوں، یا مستقیماً ڈائریکٹلی یا انڈائریکٹلی، یا امام تک میں ڈائریکٹلی پہنچوں کہ میں خود روحانی طور سے اور نورانی طور سے اپنے آپ کو اس منزل پر لے جاؤں کہ امام سے میرا ڈائریکٹ رابطہ جو وہ قائم ہو جائے، یا نہیں ان لوگوں سے متمسک ہو جاؤں کہ جو امام سے رابطے ہیں، یا امام سے وہ بے انتہا نزدیک. تو لہٰذا آج کے دور میں سب سے پہلی ذمہ داری ہماری یہ کہ یہ نگاہ تبدیل کرنا کہ ہم بیٹھ کے لڈو کھا رہے ہیں، لڈو کھائیں گے جب تک امام نہیں آئے، اور ہماری کوئی ذمہ داری نہیں ہے. سب سے پہلے یہ ہمیں باور ہو، یقین ہو کہ نقص ہماری طرف سے، کوتاہی ہماری طرف سے، ورنہ امام پہلے دن سے موجود ہے، اور امام کی غیبت بھی اسی وجہ سے کہ شیعوں نے نصرت کرنے میں کوتاہی کی.
لہٰذا اس نگاہ کو جب ہم تبدیل کر لیں گے تو ہماری طرز زندگی لائف سٹائل میں تبدیلی آ جائے گی. پھر ہم سست بیٹھنے والے نہیں ہوں گے, ہم ایکٹیو جو ہے وہ معاشرے کے اندر رول پلے کرنے والے ہوں گے کہ کس طرح ہم اپنے معاشرے کو ایمان کی طرف بڑھانے میں ایکٹیو کردار پلے کر سکتے ہیں. بہرحال یہ مختصر جواب ان شاء اللہ کل اس مسئلے پہ زیادہ روشنی ان شاء اللہ کیا. دیکھیں ہم نے جو یہاں پہ سب سے پہلے بات کی کہ اس آیت کے اندر جو اولی الامر کے لیے سب سے پہلی چیز ثابت ہو رہی ہے وہ عصمت ہے. کیا ثابت ہو رہی ہے؟ عصمت. اور وہی خصوصیات ثابت ہو رہی ہیں جو رسول اللہ کی. لہذا اس آیت کا سب سے پہلا مزاج صرف معصومین کی ذات, 14 معصومین کی ذات, اور اس کے علاوہ کوئی اور معصوم کے ہم قائل نہیں. لیکن ہم نے جو پہلے مرحلے میں بات کی جو کل ہم سے زیادہ تفصیلی جو ہے وہ گفتگو کریں گے, اگر خدا کی اطاعت واجب ہے اور خدا جو ہے وہ کہہ دے کہ تم پر اس کی اطاعت کیا ہے واجب ہے, تو خدا کی حکم کی وجہ سے اس کی اطاعت بھی مجھ پر واجب ہو جائے. بینک مینیجر ہے, آپ بینک میں جاتے ہیں, بینک مینیجر موجود ہے. اب کل کوئی بینک مینیجر کہے کہ بھائی قوانین اس طرح میں نے اس بینک کے جو ہے نا وہ ترتیب دیے کہ فلاں شخص کی جو بات ہے اس کو ماننا سب کے لیے ضروری ہے. اب بینک مینیجر کیونکہ اس برانچ کا آل ان آل ہے تو اس کے حکم کے تحت کوئی تیسرا شخص بھی اس کی اطاعت بھی سب کے لیے کیا ہو جائے گی؟ واجب ہو جائے گی. اور اس کی بات کو نہ ماننا در حقیقت بینک مینیجر کی بات کو نہ ماننے کے کیا ہے؟ اتر آنے. تو لہٰذا انشاءاللہ اس پہ وضاحت کل زیادہ کریں گے کہ پہلے اس آیت کا جو مستقیم مزاق ہے وہ 14 معصومین کی بات. اب معصومین جس کی اطاعت ہم پر واجب کریں گے وہ سیکنڈری طور سے, ڈائریکٹلی طور سے نہیں لیکن سیکنڈری طور سے بالواسطہ اس آیت کی اطاعت کے اندر کیا ہو جائے گی؟ شامل ہو جائے گی. تو انشاءاللہ کل اس پہ زیادہ روشنی ڈالیں. اطاعت ہے نہیں, اطاعت ہے. دیکھیں اطاعت کا جو کانسیپٹ ہے وہ زیادہ وسیع. اطاعت جو ہے وہ والدین کی بھی ہوتی ہے, اطاعت جو ہے باس کی بھی ہوتی ہے, اطاعت جو ہے وہ کسی کی بھی ہو سکتی ہے. کہاں نہ کہ اطاعت کہاں ہوتی ہے کہ جہاں کسی شخص پہ دوسرے شخص کا حق ایجاد ہو جائے, کوئی رائٹ ایجاد ہو جائے, جسے انگلش میں ہم رائٹ کہتے ہیں. لیکن عبادت کیا ہے؟ عبادت اطاعت نہیں ہے. والدین کی اطاعت ہے لیکن عبادت نہیں ہے. عبادت کہاں پر ہے؟ عبادت صرف مالک کے مقابلے میں. اطاعت معصوم, اطاعت معصومین کی ہے لیکن عبادت معصومین کی ہے. یہ جو ہمارے غالی تک کا ایجاد ہو گیا تشیع کے اندر, اس کی وجہ کیا تھی؟ کہ اس نے اطاعت اور عبادت کو مساوی قرار دیا. انہوں نے کہا کہ اگر معصومین کی اطاعت ہے تو بس عبادت بھی ہے. نہیں, عبادت جو ہے وہ صرف رائٹ ہے کس کا؟ مالک کا. اور مالک کون ہے؟ صرف خدا و خدا کے ساتھ, خدا کے علاوہ کوئی اور مالک نہیں. لہٰذا عبادت صرف خدا و متعلق.
عبادت خدا کی ہے تو عبادت مطلق خدا کی ہے.
اولی الامر کی اطاعت ہے جی,
ہم اولی الامر کے حضور میں پیش کر رہے ہیں اپنی عبادت.
عبادت پیش ہے امام
زمانہ
کے حضور پیش ہے وسیلے کے طور سے, وسیلے کے طور سے.
اللہ کے لیے نہیں ہونی
چاہیے. نہیں, عبادت تو خالصتاً للہ ہے. عبادت میں تو خدا کے علاوہ کسی اور کو شریک کرنا جائز بھی نہیں. بالفرض اس کی مثال ایسی ہے کہ آپ نے مارکیٹ سے بہت ہی خوبصورت گفٹ خریدا کہ آپ اپنے چاہنے والے کو یا جس کو بھی آپ دینا چاہ رہے ہیں اس کے لیے خریدیں, وہ گفٹ آپ نے پہنچانا ہے تو اس کا طریقہ کیا ہے کہ آپ ایک خوبصورت سی, جتنا خوبصورت آپ کا گفٹ ہے اسی کے مطابق ایک خوبصورت سی پیکنگ کیا کریں گے اس کے لیے تیار کریں. اب یہ جو گفٹ ہے, اب پیکنگ آپ نے اس کے اوپر چڑھا دی تو گفٹ کے اوپر ایک خوبصورت سی پیکنگ آپ نے چڑھا دیا. اب یہ جو پیکنگ آپ نے چڑھا دی ہے اس سے گفٹ پر تو کوئی اثر نہیں پڑا, گفٹ تو پیکنگ کے اندر اسی طرح محفوظ ہے. لہٰذا یہ جو ہم کہہ رہے ہیں کہ اپنی عبادت کو امام زمانہ کی بارگاہ میں پیش کریں
ताकि उनको शरफ कबूलियत मिले इबादत को, तो इसकी मिसाल इसके नज़दीक है कि इबादत जो है वो गिफ्ट है कि जो आपने खुदा के लिए भेजना है, लेकिन कोरियर सर्विस आपने किसकी इस्तेमाल करनी है? कोरियर सर्विस जो है वो अहले बैत अलैहिम सलाम, क्यों? क्योंकि खुदा की बारगाह तक सिर्फ एक ही कोरियर सर्विस है। वहाँ पर ऐसा नहीं है कि 3-4 कोरियर सर्विस जो हमारे हैं हमारे माशरे में कि भाई इसके ज़रिए नहीं तो इसके ज़रिए भेज दो, नहीं, खुदा की बारगाह में सिर्फ एक ही कोरियर सर्विस है, वो अहले बैत अलैहिम सलाम। लिहाजा अगर आपने खुदा को इबादत अपनी भेजनी है खुदा के पास या अमल खैर अपना भेजना है तो सिर्फ मासूमीन के ज़रिए ही जो है वो जा सकता है। अगर आप समझते हैं कि नहीं डायरेक्ट मैं खुद पहुंचा दूंगा तो मेरी और आपकी जो है उस बारगाह तक रसाई नहीं, मेरी और आपकी क्या फरिश्तों की रसाई नहीं है? फरिश्त जिब्राइल के पर क्या होगा उस बारगाह तक जाने में? जलना शुरू। लिहाजा उस बारगाह तक अपने आमाल को पहुंचाने के लिए, अपने इबादात को पहुंचाने के लिए आपको एक वसीले की ज़रूरत है, और वो वसीला सिर्फ किसका है? ज़माने के इमाम का वसीला। तो ये हमारी बात की मनाती इबादत खुला के लिए खालिस, लेकिन उस खालिस इबादत को पहुंचाने के लिए जो वसीला है, जो सर्विस है, वो कौन सी सर्विस है? वो अहले बैत अलैहिम सलाम। कोई और सवाल? उल-अम्र की पहचान के एतबार के लिए उल-अम्र की पहचान के हवाले से उल-अम्र का जो बयान आया है कुरान के, लेकिन उल-अम्र की खसूसियात और सिफात का मैंने कहा ना कि इसी आयत के अंदर अगर हम गौर करें तो उसके अंदर क्या है मौजूद है कि जब इताअत को रसूल की और उल-अम्र की बराबर कर दिया कुरान इसी आयत के अंदर, तो उल-अम्र के लिए वही खसूसियात साबित हो जाती हैं कि जो रसूल ही करा है। लेकिन अगर हम ये चाहें कि कुरान जो है वो के अंदर कोई बहुत ही वाज अंदाज में लिखा हो कि उल-अम्र की ये खसूसियात हैं, तो ऐसा कोई मकाम मौजूद नहीं है। और सारा झगड़ा भी यही है कि अगर कुरान के अंदर सब कुछ इस तरह लिखा होता तो आज इस्लाम के इतने फिरके मौजूद ना होते, फिर सारे जो है वो एक ही तरह से इबादत कर रहे होते और एक ही इमाम के जो है वो मार्फत हासिल करके उसकी इताअत कर रहे हैं। थोड़ा सा मैं एक तकमीली जुमला बयान कर दूँ, तो ये जो मैंने बात की कुरान के अंदर मौजूद नहीं है, ये कुरान के अंदर नक्श नहीं है। कुरान ने कहा कि तिबियान लिकुल्ली शय, कि हमारे अंदर हर चीज़ का बयान मौजूद है। इमाम बाकर एक सवाल पर मोहम्मद ने चैलेंज दिया बाकायदा अपने दौर में कि कोई भी मसला हो मेरे पास अगर आए और मैं उसको कुरान से जवाब ना दूँ तो आप जो है हमारा इनकार कर दें, कुरान का इनकार कर दें, इस्लाम का इनकार कर दें। तो कुरान के अंदर हर चीज़ मौजूद है, लेकिन किन के लिए? उलुल अलबाब के लिए, अहले फिक्र के लिए, अहले तफक्कुर के लिए, अहले ताक़ुल के लिए, ताकि शहीद मुतहरी उस्ताद शहीद मुतहरी मुर्तज़ा मुतहरी हमें कहते हैं कि यही कुरान का इम्तिहान है। वरना अगर हर चीज़ बिल्कुल सामने आपके रख दी जाए और इतनी वाजह कर दी जाए कि आपको कोई जहमत ही ना करनी पड़े तो फिर आपका इम्तिहान किस बात का रहेगा? इंसान का फिर इम्तिहान इस दुनिया में किस बात का रहेगा? इंसान की जो शशुपंज है बातिल में और खैर में, हक और बातिल के जो रास्ते के अंदर जंग है, जो लड़ाई है, वो इसीलिए है कि इंसान को जो है वो अहले ताक़ुल होना पड़ेगा, अहले तफक्कुर होना पड़ेगा, अहले तदब्बुर होना पड़ेगा, ताकि वो हक के रास्ते को पा सके। फ्री में किसी भी कोई चीज़ यहाँ पे दुनिया के अंदर देने का कोई जो है वो एग्रीमेंट खुदा का किसी से नहीं है। जी कुछ क्या इन्ना वली वाली आया जो बहुम राकेउन वाली जी, उसके अंदर फिर सिर्फ एक सिफत है ना कि तुम्हारे वली कौन है, कि जो है वो हालत नमाज में हालत रुकू में क्या देते हैं? ज़कात देते हैं। ये एक सिफत बयान करते हैं, लेकिन उलुल अम्र की सारी सिफात पूरी तरह उसको रोशन करके बयान किया, ये इशारा दिया कुरान ने एक हिंट दे दी, इसी तरह हिंट बहुत सारी है कुरान में, लेकिन बाकायदा कुरान ने खोल कर बयान किया हो कि आप कह सकें हाँ भाई इसका मतलब कि अब तो यही शख्स है, तो ऐसा कोई चीज़ कुरान के अंदर मौजूद इस तरह से नहीं। जी जी, हेड ऑफ स्टेट रसूल भी है। जी जी, रसूल अकरम के ज़माने में रसूल उलिल अमर भी थे, इमाम भी थे। ये एक मिसकंसेप्शन जो हमारा पाया जाता है बहुत बड़ा, अक्सर हमारे लोग गिरफ्तार हो जाते हैं। हमारे मज़हब के अंदर इमामत जो है वो रसालत से अफजल है, और उसके लिए हमारे पास पुख्ता तरीन दलाइल है हज़रत इब्राहिम के वाक़े के बाद। हज़रत इब्राहिम को कब मिली इमामत? हाँ, कि जब रसालत मिल चुकी थी, नबूवत मिल चुकी थी, और उसके बाद उन्होंने सारे इम्तहान जब पास कर लिए तो कहा कि हम तुम्हें अब आपो नाश के लिए क्या बना रहे हैं? इमाम बना रहे हैं। तो लिहाजा हमने, हमारा इत्तेकाद ये कि इमामत जो है वो अफजल है रिसालत से। अब यहाँ पर लोग शुबे का शिकार हो जाते हैं, तो क्या हमारे 12 इमाम जो है वो रसूल करामी से अफजल है? नहीं, खुद 12 इमाम तो हम ऐसे ही कह देते हैं, लेकिन खुद पहले इमाम जो है रसूल अकरम, इमामत की मंजिल रसूल अकरम के पास है। रसूल अकरम इमामुल मुरसलीन, इमामुल अंबिया। इमामत आपके पास जब आप रसूल हैं उसी वक्त आप इमाम भी हैं, और उसी वक्त आप उलिल अमर भी हैं। यानी ऐसा नहीं है कि रसूल उलिल अमर नहीं है, रसूल उलिल अमर भी हैं, इमाम भी हैं, रसूल भी हैं, नबी भी हैं। जो कुछ आप इलाही मनसब है वो सारे रसूल अकरम के अंदर क्या है? जमा है। कोई और सवाल? जी,
तो क्या ये जो पुरानी अहकाम है, जो इबादत के उसूल और कवायद है, या जो अल्लाह तक पहुँचने के जो भी रास्ते हैं, वो सलाम ने हमें बातें बताई, तो मोहर के साथ इसी हवाले से होगी कि हाँ ये इसी तरह से इबादत अंजाम दे रहा था। इसका नज़रिया और इसका जो भी जिंदगी गुजारने का था वो यही था। लोग ये सबूत करते हैं कि इनके वसीले से तो आया, ये वसीला है, या हम ये कहते हैं कि हक हाथ मत वकीला वकाल, ये इसको जरा डिस्टिंग्विश करके बताएं।
बाल इनका सवाल ये है कि जो हम ये कहते हैं कि अहले बैत अलैहिम सलाम के वसीले से हमारी इबादत जो है वो कबूल होगी, ये वसीला किस तरह का वसीला है? आया ये वसीला सिर्फ ये है कि वो हमारी इबादत पे तायद कर देते हैं कि हाँ भाई इसने इबादत सही अंजाम दी है, या नहीं बाकायदा हमारी इबादत जो है वो उसको एक इर्तिका देते हैं या एक तरक्की देते हैं रूहानी तौर से, उसको जो है उसके अंदर जो है वो इर्तिका लेकर आते हैं। तो बहरहाल दोनों तरह से हम जमान दोनों तरह से ये चीज़ें मौजूद हैं कि इमाम जो है हमारे अमल की तायद भी करता है और हमारे अमल के नकाइस को पूरा भी करता है। हमारे अमल के नकाइस को क्या करता है? पूरा करता है। खुदा बंद मुताल का एक इस्म क्या है? अस्मा आज़म में से जाबिर, जाबिर, जाबिर उर्दू वाला जाबिर नहीं कि जबर करने वाला, नहीं, जाबिर से मुराद क्या है? जुबरान करने वाला, यानी क्या? या जाबिरल जौशन कबीर में पढ़ते हैं, या जाबिरल आज़मिल कसीर, ऐ टूटी हुई हड्डी को जोड़ने वाला। जाबिर यानी क्या? चीज़ों को जोड़ने वाला, कमियों को पूरी करने वाला, नकाइस को पूरा करने वाला। और मासूमीन जो है खुदा के असमा के मज़हर है, खुदा की सिफात के मज़हर है। तो खुदा के इस जाबिर के भी मज़हर कौन है? मासूमीन है। जैसे तो हमारी इबादतों के नकाइस को भी क्या करते हैं? मासूमीन क्या करते हैं? अपनी शफात, शफात का जो है वो मकसद ही यही है कि नकाइस को क्या कर देना? पूरा कर देना। लिहाजा मासूमीन की शफात सिर्फ क़यामत के दिन नहीं है, अभी भी मासूमीन की शफात क्या है? मुसलसल अव्वल ता आखिर क्या हमारे साथ चल रही है। हर चीज़ में हमारा अमल तो किसी भी काबिल नहीं है, क्योंकि अगर हम अपने अमल की तरफ देखने लग गए तो हमारा अमल तो इस काबिल भी नहीं है कि हम अपने आप को भी
अगले दिन पेश कर सकेंगे कि आपकी नमाज आपने पढ़ी थी, आप बताएं कैसी पढ़ी थी आपने, या आपने दुआ पढ़ी थी कैसी पढ़ी थी, कोई अमल खैर किया था। लेकिन हमें सारी उम्मीद यह है कि मासूमीन की शफात जो है इन अमल को क्या होगी, नसीब होगी। बिल्कुल इसी तरह कि अगर आप अपनी सिफारिश कुर्सी बहुत बड़ी जगह लगाना चाहते हैं तो आपकी तो पहुंच नहीं है, आपकी तो पहुंच नहीं है, लेकिन आपको ये पता है कि मेरे फला जानने वाले हैं, अगर उनका स्टैंप इस मेरी तकाजे पर या मेरी चीज पर लग गया तो डायरेक्ट मेरा जो है ना पैगाम आखिरी जो है ना पोस्ट पर बैठने वाले तक पहुंच जाए। तो लिहाजा मासूमीन की जो शफात है हमारे आमाल पर, हमारी इबादत पर, और इससे बढ़कर हमारी सांसों सांसों पर, हमारी हर लम्हे पर, हमारी हर चीज़ पर उनका जो इख्तियार है, जो विलायत है, वो सिर्फ ये नहीं है कि वो खुदा बंदे मुताल से ले रहे हैं और हमें दे रहे हैं, और हमसे ले रहे हैं और खुदा को दे रहे हैं, नहीं, उनका सारा जो असल जो उनका किरदार है, असल जो उनका रोल है इस आलम हस्ती में, कि वो इंसानियत को इर्तका दे रहे हैं, किस जानब, खुदा की जानब, खलीफतुल्लाही के मकाम पर इंसान को, बशरियत को पहुंचा रहा है मासूमी में। तो वो जो है इंसान की आमाल की नकाइस को दूर करना भी क्या है, मासूमीन की शफात जो है वो वहाँ पर काम आती है, और हमारे आमाल को रूहानी तौर से भी जो है वो इर्तका जो है वो मासूमीन की जवात मुकद्दसा जो है वो दे रही होती है। खुद मासूमीन के ज़माने में, हुजूर के ज़माने में कई वाक़यात ऐसे पेश हैं, कई वाक़यात ऐसे पेश हैं, कहा कि चौथे इमाम हज के मौके पर मौजूद हैं, एक सलावत पढ़े मोहम्मद, तो आपके एक सहाबी आपके साथ हमराह थे, और हज में जो है वो बे इंतहा जम्बे गफीर, इस हद तक के इमाम काबे की तरफ जाना चाहते हैं लेकिन रश की वजह से उस मजमे को चीर नहीं पा रहे कि वो किसी तरह जा सके। तो सहाबी आपको खिताब में कहते हैं कि मौला कितनी खुशी की बात है, कितनी मुसर्रत की बात है कि हज पे इतना जो है वो रश है और लोग इस हद तक जो है वो खुदा की इबादत और परस्तिश कर रहे हैं कि जबकि तागूत ने जो है वो सारा जोर लगाया कि करबला में दीन को दफन कर दिया जाए, लेकिन आज ला इलाहा इल्लल्लाह का नारा इस हद तक जो है वो बुलंद। तो कहा कि मौला कितनी मुसर्रत की बात है और आप तो इतने खुश होंगे क्योंकि आप तो वाली दीन है, आप तो दीन के रखवाले हैं। तो इमाम ने कहा कि तुम मेरी ये जो तुम मजमे को देख रहे हो मेरी दो उंगलियों के दरमियान है, दो उंगलियों के दरमियान। तो इमाम ने जब उसको कहा कि मेरी दो उंगलियों के दरमियान इस मजमे को देखो, तो साहबी ने मुशाहिदा ये किया कि सिवाय अंगुश मार लोगों के जो इंसानों की शक्ल में थे, अक्सर जो थे वो हैवानों की शक्ल में जो है वो काबे का गिर तवाफ कर रहा है। तो वो साहबी जो था वो देख के हैरान रह गया, ताज्जुब में आ गया, कहा कि मौला ये क्या, कहा कि इसका राज जानना चाहते हो, कहा कि जी मौला, कहा कि जो लोग हमारी विलायत के इकरार कर चुके हैं ये इंसानों की शक्ल में तुम्हें नजर आ रहे हैं, और जो लोग हमारी विलायत का इकरार नहीं कर रहे वो तुम्हें हैवानों की शक्ल में नजर आ रहे हैं, लिहाजा फिर इनकी इबादत भी कबूल नहीं है, क्योंकि शरीयत किसके लिए आई है, इंसान के लिए आई है, हैवान के लिए नहीं है। अब जो इंसान हैवान के मर्तबे पर है उनके अमाल भी शरफ कबूलियत उनको मैसर नहीं होगा। तो मासूमीन का एक काम इंसान को मकाम इंसानियत अदा करना है, मकाम शरफ इंसानियत अदा करना है, ताकि वो शरीयत पर अमल करने के इस काबिल हो सके और शरीयत के नूरानियत से फैज आ सके। माजरत, ये काफी देर से कुछ आये तथीर किसके ऊपर, आये तथीर जो है वो इस्मत पर तो दलालत करती है हाँ, लेकिन उनके विलायत पे या हुक्मरानी के हक में दलालत नहीं करती। हाँ, इस्मत शर्त है,
लेकिन उलुल अमर क्या मकाम ये है कि सारे इस्लामी माशरे के और मुसलमानों के उमूर जो है वो किसके हाथ में, उस हस्ती के हाथ में। लेकिन आयत अथीर किस तरफ जो है वो दलालत कर रही है, आयत अथीर दलालत कर रही है इस्मत की तरफ, सिर्फ इस्मत के मसले को हमारे लिए जो है वो हल कर रही है कि अहले बैत हमने आपको उस तरह पाक किया जिस तरह पाक करने का हक है। अब आप इस आयत के जरिए इसके अंदर चार दलाइल और मिला के ये साबित कर सकते हैं कि हाँ उलुल अम्र वही जात होगी जो मासूम, बस अगर ये मासूम है तो ये उलुल अम्र, इस तरह आप कह सकते हैं कि थोड़ा सा अगर आप तफसीली इस पर गौर करें तो आप उलुल अम्र तक इस आयत के जरिए पहुंच सकते हैं। लेकिन पहली निगाह में और पहले मरहले में ये आयत किस पर दलालत कर रही है, इस्मत पर दलालत कर रही है। लेकिन आया उलुल अम्र पहले मरहले पे जो है वो हक के हुक्मरानी पे और हक के विलायत पे दलालत कर रही है, और सेकंड मरहले पे उससे साबित क्या हो रही है, इस्मत साबित। क्या
बताइएगा,
इन्होंने कहा कि उलुल अम्र की इताअत जो है वो उसूल दीन में, फुरू दीन में, और इसी तरह इंसान के जिंदगी के जो रोजमर्रा के उमूर है उनके अंदर वाजिब। लेकिन इन तीनों में से अहम तरीन मरला इताअत का कौन सा है, उसूल फुरू, यही सवाल है। इमाम जाफर सादिक सवाल पढ़ रहे हैं के पास जो है दूसरे किसी मजहब के कोई शख्स आया और कहा कि, क्योंकि इमाम जाफर सादिक जो है उस जमाने के ऐसी बात है एक सबसे बड़ा मदरसा कायम करने वाले पूरे आलम इस्लाम में, तो हर लिहाज से हर दीन और मजहब के सवाल जो थे वो इमाम के पास आते थे। तो वो आया कहा कि या इमाम जाफर सादिक, आपके जो विलायत का इतकाद रखने वाले, एक है ना कि जो आपको सिर्फ बेवान फकी कबूल करते हैं, बेवान औलाद रसूल कबूल करते हैं, आपको बेवान जो है वो दीन के उमूर के जानने वाले के तौर से कबूल करते हैं, वो तो सही है, वो तो हम भी आपको कबूल करते हैं। लेकिन बाज लोग हैं जो आपको वली के तौर से, इमाम के तौर से वाजिबुल इताअ मानते हैं, मुफ्तरिदुल इताअ मानते हैं, आपकी विलायत के कायल हैं। हमने ये देखा है कि वो आमाल में और इबादत में कमज़ोर है, आमाल में और इबादत में कमज़ोर है, वो सुस्त रवि के शिकार रहते हैं। और दूसरी तरफ हमने देखा है कि जो आपकी विलायत के मानने वाले नहीं है, वो जो है वो नमाज रोज़े में और तिलावत कुरान और इस तरह फुरू दीन में बहुत उनसे आगे। तो इमाम ने कहा कि इस मसले का इकराज है, इमाम ने कहा कि इस मसले का इकराज है। बोले कहा क्यों, क्या राज है? कहा कि जो हमारे चाहने वाले हैं उनको शैतान उसूल दीन में नहीं भटका सकता, लिहाजा शैतान जो है उनके लिए फुरू दीन में आके बैठ गए। अब फुरू दीन में उनके सामने क्या करता है, रुकावट डाल देता है। लेकिन जो हमारे गैर हैं, जो हमारे अखियार हैं, शैतान ने उनकी उसूल दीन में क्या कर दिया, नजासत जो है भर दी है। अब उसने फुरू दीन में उनको आज़ाद छोड़ दी, अब वो शैतान का इससे कोई ताल्लुक नहीं कि वो कितनी टकरे मार रहे हैं, कितनी जो है वो तलावतें कर रहे हैं, कितने जो है वो रोजे रख रहे हैं या कुछ कर रहे हैं, अब शैतान ने उनको खुला छोड़ दिया। लेकिन हमारे चाहने वालों का क्योंकि उसूल दीन मजबूत है, साबित है, और उसे पता है कि अगर अब इनके फुरू दीन भी कबूल हो गए तो ये लोग जो है वो इंसानियत के आला तरीन मरतबे तक पहुंच जाएंगे, लिहाजा शैतान इनके फुरू में आके इनको भटकाते हैं। लिहाजा इस चीज़ से साबित होता है कि सबसे अहम तरीन मरला उसूल दीन का मरला, कि इंसान अपने उसूल दीन को जो है वो मजबूत कर लिया है। बाज मासूमीन की रिवायत में भी मौजूद है कि तुम जो है वो विलायत पर अपना एतकाद जो है वो मोहकम रख,
मुकम रखो, और अगर ये तुम कर लोगे तो शफात फिर हमारा का बरज़ख तक तुम सफर अपना खुद जो है वो तय करो, उसके बाद की जिम्मेदारी किसकी, वो हमारी है। तो लिहाजा उसूल दीन जो है वो अहम तरीन मरल है। और लेकिन अगर इंसान, ये तो एक बिल्कुल ही कैद कहा जाता है कि पहला मरल है कि इंसान अगर अपने आप को इस पहले मरले पर लाना चाहता है, लेकिन अगर इंसान तरक्की करना चाहता है और मासूमीन की विलायत के मदारिज और उनकी मोहब्बत के मदारिज तय करना चाहता है और अपने आप को आला तरीन मरातब तक पहुंचाना चाहता है, तो फिर फुर्रुद्दीन का मरला भी अहम हो जाता है। फिर ये नहीं हो सकता कि इंसान कहे कि मैं तो अली की विलायत में मस्त हो चुका हूँ, तो लिहाजा ना नमाज पढ़ने का टाइम है ना रोज़ा रखने का टाइम है, मैं तो मस्त हूँ, मस्त पर तो शरीयत होती नहीं है, तो लिहाजा मैं तो बस इसी तरह अली की विलायत में मस्त होकर ज़िंदगी गुजारूँ। तो फिर ये हो सकता है कि ऐसा शख्स निजात तो पा जाए मासूमीन की शफात के तहत, लेकिन वो इंसानियत के आला तरीन मराते कि जिसकी वजह से इंसान को तख्लीक किया गया, ये सारा निज़ाम तश्कील दिया गया और इंसान को खलीफतुल्लाही के मरतबे तक जो है ले जाने के लिए जो है वो खुद ही को कर बोला नहीं तरह कि हर तब्दील से पहले खुदा बंदे से खुद पूछे कि पता तेरी रजा क्या है। तो इस मरले तक जाने के लिए इंसान के लिए फिर फुरूए दीन भी क्या हो जाते हैं, अहम है। भारत थोड़ा सा सियासी सवाल कर लिया जी जी सही है, लेकिन थोड़ा सियासी भारत, इन्होंने कहा कि इमाम सज्जाद भारत चौथे इमाम का जिक्र आया तो मेरे जहन में बात हुई कि सहीफ़ सज्जादिया में एक माह रमज़ान से मुतालिक दो दुआएं, एक माह रमज़ान की को इस्तकबाल उसको सलाम कहने की दुआ है, उसका इस्तकबाल करने की दुआ है, और माह रमज़ान को जो है उसके ऊपर सलामती भेजने की दुआ है, जो 44वीं दुआ 44 दुआ। एक है माह रमज़ान की विदा करने की दुआ, कि जो माह रमज़ान की वो उस किताब की 45 दुआ, और सहीफ़ सज्जादिया वो वाहिद किताब है मासूमीन अलैहिस्सलाम की विरसे में कि जो खुद मासूम ने अपनी निगरानी में क्या की तालीफ़ करना, अव्वल तो आखिर अपनी निगरानी के अंदर उसको उन्होंने मकतूब करवाया, बाकायदा जमा भी करवाया और मकतूब। इसके अलावा जो मासूमीन से मंसूब किताबें वो उलमा ने क्या की हैं, जमा की, जैसे नज़्मुल बलागा हो गई या दूसरी किताब। इसीलिए सहीफ़ सज्जादिया को ज़रूर आले मोहम्मद कहा जाता है कि वो मुस्तनदन उनसे हम तक पहुँचे। लिहाजा इस किताब की फजीलत से, इसकी अहमियत से जो है वो हमें नज़रअंदाज नहीं करना चाहिए। तो उस माह रमज़ान की दुआओं में जो इमाम में सज्जाद माह रमज़ान का तारुफ करवाते हैं, वो इतना अजीम तारुफ है कि ऐसा लगता है कि माह रमज़ान कोई एक ऐसी मौजूद है कि जो ज़िंदा है और जिससे बैठ के इमाम गुफ्तगू फरमाए। और यकीनन सिर्फ मासूम की ज़ात ही है कि जो माह रमज़ान का इतना गहरा और इतना अजीम तारुफ हमें करवा सकते हैं। और बहुत ही अजीब सी बात है, बहुत ही हैफ का मरल है कि अगर हम इन दुआओं से महरूम हैं, तो लिहाजा अगर इतकाफ में मौका मिले माह रमज़ान की 44वीं और 45वीं दुआ का ज़रूर मुताला तर्जुमे की हद तक कर लें। उसमें बस दो जुमले जो मौलाना शाह फरमाते हैं माह रमज़ान के हवाले से कि अस्सलामु अलैका या शहर अल्लाह अकबर, के ऐ खुदा के अजीम तरीन महीने तुझ पर सलाम, अस्सलामु अलैका या शहर अल्लाह अकबर व ईद औलियाई, ऐ उसके औलिया की ईद। इमाम तारुफ क्या करते हैं माह रमज़ान का कि ऐ औलिया खुदा की ईद तुझ पर सलाम। तो कि इमाम इस माह रमज़ान को एक ईद के तौर से, एक जश्न के तौर से औलिया खुदा के लिए बयान फरमा। खैर, तो इसी तरह माह रमज़ान के वाले से इमाम सज्जाद ने हमें जो तोहफा दिया वो दुआ अबू हमजा संभाली का तोहफा, कि जो माह रमज़ान की सहर में पढ़ने के लिए, और बहुत ही अजीम तरीन तोहफा है कि इंसान को इन तोहफों से इमाम सज्जाद के महरूम नहीं रहना चाहिए। तो उन्होंने जो बहुत अहम सवाल किया कि 27वीं दुआ में इमाम सज्जाद ने मुमलिकत इस्लामी की हदूद और उनकी बाउंड्रीज का जो लोग दिफा कर रहे थे उस ज़माने में, जो सिपाही फौज के लश्कर के सिपाही दिफा कर रहे थे, इमाम सज्जाद ने उनके लिए दुआ फरमाई, उनकी सेहत व सलामती के लिए, उनके अमाले खैर की कबूलियत के लिए, उनके अजाइब की पुख्तगी के लिए, उनकी मुख्तलिफ चीज़ों के लिए इमाम ने दुआ फरमाई है। और हालांकि वो जो सिपाही थे, किसके सिपाही थे? बनु उमैया के सिपाही थे, और हमारे नज़दीक तो वो सारा ताबूत का निज़ाम था, तो वो किस तरह इमाम सज्जाद जो है वो उनके सिपाहियों के लिए दुआ कर रहे हैं, तो इनका सवाल ये, तो इनका थोड़ा सा सवाल ये भी था कि आया इस ज़माने में अमरीका के सिपाही के लिए भी दुआ कर सकते हैं या नहीं। तो पहली बात तो ये कि इमाम सज्जाद ने जो दुआ की वो सिपाहियों के लिए की, किसके सिपाहियों के लिए? मुमलिकत इस्लामी, लिहाजा किसी गैर इस्लामी मुमलिकत के सिपाहियों के लिए दुआ तो हम नहीं कर सकते, अब वो चाहे अमरीका हो चाहे कोई और हो। दूसरी बात ये कि मुमलिकत इस्लामी मासूमीन का जो तर्ज अमल रहा सकीफा के बाद, वो ये रहा कि मासूमीन ने हमेशा अपने आप को हकीकी वारिस समझा और हमेशा बताया, और इस चीज़ पर उन्होंने तकैया बहुत किया मासूमीन ने, लेकिन इस चीज़ पर कभी तकैया नहीं की कि हम इस इस्लामी मुमलिकत के हकीकी वारिस, कि जब सातवें इमाम के ज़माने में, इमाम हुसैन कासिम के ज़माने हारून को मोहब्बत का जोश चढ़ा, मोहब्बत का दौरा चढ़ा, और बुलाया इमाम को, कहा कि मौला हम आपको जो है सकीफा वापस देना चाहते हैं, सकीफा माजत करो, सकीफा के फदक, फदक का बाग हम आपको वापस दे देना चाहते हैं, तो आप फदक की जो है हदूद मुतय्यन कर दें, बाउंड्रीज हम आपको वापस दे दें। तो इमाम ने कहा कि इसका जवाब मैं नहीं दूंगा, हदूद तायुन मैं नहीं करूँगा, क्योंकि अगर मैंने तायुन की तो तुम मुझे वापस नहीं दे सकते। तो हारून ने कहा ये कैसे हो सकता है, मैं इतना बड़ा दावा कर रहा हूँ, आपको बुलाया मैंने आपकी अपने दरबार में, आपको इज्जत और शरफ बख्शी, और आपको मैंने ऑफर दी है सबके सामने, सारी मेरे यहाँ पर दरबारी बैठे हुए, सुफरा बैठे हुए, सबके सामने मैं ऑफिशियल ऑफर आपको किए। तो इमाम ने कहा रहने दो इस मसले को, रहने दो, कोई और मौजूद है, तो उसने इसरार किया। तो इमाम ने जो सदक की जो है वो हदूद बताई, वो हदूद थी जो पूरी मुमलिकत इस्लामी की हदूद थी। तो गोया इमाम ने उसको ये बता दिया कि हमारा झगड़ा फदक का नहीं है, हमारा झगड़ा किस चीज़ का है, हमारा इख्तलाफ जो है वो इस्लामी हुकूमत का है, इस्लामी हुकूमत का, लिहाजा मासूमीन, लिहाजा जब भी हुकूमत जिसकी भी हो, किसी भी जो है नस्ल की रंग की हुकूमत थी, मासूमीन ने जब देखा कि हुकूमत इस्लामी या मुमलिकत इस्लामी खतरे में है, तो मासूमीन ने हमेशा आके उनके साथ ताउन किया, हमेशा उनकी मदद फरमाई, चाहे वो जो है वो दूसरे खलीफा हों, चाहे वो तीसरे खलीफा, दूसरे खलीफा के लिए उन्होंने अमीर मोमिनीन ने जो उनको मशवरे दिए, और उनके लिए उन्होंने कहा कि अगर अली ना होता तो मैं हलाक हो जाता, तीसरे खलीफा के लिए तो अमीर मोमिनीन ने हद कर दी, यानी हद से ज़्यादा बढ़ के, क्या कि अपने जो है वो लख्त जिगर रसूल गरामी के दो फर्जंदों को जो है वो उनकी मुहाफ़ज़त पे क्या कर दिया, मामूर कर दिया, उनकी हिफाजत के लिए क्या कर दिया, क्यों? क्योंकि इमाम के सामने शख्स अहम नहीं था, इमाम के सामने क्या अहम था, इमाम के सामने हुकूमत इस्लामी, इस्लामी मुमलिकत अहम था, कि जब सकीफा के बाद घर में बीबी जहरा ने एक मुख्तसर सा एतराज़ किया कि आप क्यों तलवार आपने अपनी जो है वो नयाब में रख ली है, तो इमाम ने कहा कि क्या तुम नहीं चाहती कि मेम्बरों से रसूलुल्लाह की जो है गवाही ना हो, ला इलाहा इल्लल्लाह की गवाही ना हो, मस्जिदों से ये सदाएं ना आए, दीन का बिसात जो है बिल्कुल जो है वो निपट जाए। और खुद इमाम ने कहा कि उस वक्त दीन जो था बिल्कुल एक नॉन मौजूद बच्चे की बात था, लिहाजा मासूमीन ने हमेशा मुमलकत इस्लामी को जो है अपना हक समझा, हमेशा अपने आप को जो है उसका वली समझा। लिहाजा जो हमेशा जो उसके रखवाले थे तो जो जो लोग किसी भी तरह मुमलकत इस्लामी की खिदमत कर रहे थे उसके लिए मासूमीन ने हमेशा क्या की, दुआ फरमाई, हमेशा नेक ख्वाहिशात का क्या किया, इजहार किया। लेकिन जो लोग करप्शन कर रहे थे, जो लोग करप्ट हुए हुए थे, जो लोग करप्ट लोगों को ला रहे थे, इमाम ने उनका मुकाबला किया। लिहाजा वो जो लश्कर वाले जो मुमलकत इस्लामी का उनके बाउंड्री से बैठ के दिफा कर रहे हैं, उनका कसूर तो नहीं है, वो तो मुमलकत इस्लामी का दिफा कर रहे हैं। और उस मुमलकत इस्लामी में खुद इमाम भी तशरीफ फरमाए और एक माना में वो इमाम का भी क्या कर रहे हैं, तहफ़्फ़ुज़ कर रहे हैं, वो सिक्योरिटी जो प्रोवाइड कर रहे हैं उससे इमाम भी इस्तेफादा कर रहे हैं। वरना इमाम भी जो है रोज़ तलवार लिए जो है वो दुआओं के बजाय बैठ के जंग कर रहे होते हैं, अपनी घर वालों का या अपनी हिफाजत कर रहे हैं। तो लिहाजा ये जो इमाम दुआ कर रहे हैं वो इस निगाह से कर रहे हैं कि मुमलिकत इस्लामी का असली वारिस वो अपने आप को समझते हैं, और जो शख्स भी ना आगाही में खलूस के साथ, वो उसके लिए हक रोशन नहीं है, और वो खलूस के साथ मुमलिकत इस्लामी के उमूर में खिदमत दे रहा है, खिदमत अंजाम दे रहा है, तो इमाम उसके लिए क्या फरमा रहे, दुआ फरमा। तो ये जवाब फरमाया कि 12 इमाम हैं और सबकी बे इंतहा के औलादे हैं, तो सबको औलुल अमर का दर्जा क्यों नहीं मिला? सबको औलुल अमर का दर्जा इसलिए नहीं मिला कि कहा कि औलुल अमर के लिए क्या चीज जरूरी है इस्मत, क्योंकि मासूम कितने थे, 12 ही थे। वरना हमारा दिल तो यही चाहता है सबके पास जो है, लेकिन ये कि क्योंकि पास इस्मत किसको दी गई, 12 को दी गई, लिहाजा औलुल अमर भी कितने होंगे, 12। ये ना एक सवाल पढ़ते हैं मोहम्मद वाला, हमारे हमारे इस कलील से इबादत कबूल फरमा, हमारे रोज़ों को, हमारी इबादतों को, हमारे इन तफक्कुरात को अपने बारगाह में एहसन अवज कबूल फरमा। बारे इमाम ज़माना की बारगाह में हमारे सलाम और हमारे नेक दुआएं और नेक तमन्नाएं पहुँचा दें। बारे हमारी इबादतों को उस हस्ती के वास्ते अपनी बारगाह में शरफ कबूलियत अदा फरमा, हमें उनके अवाम अंसार में शामिल फरमा और उनकी रकाब में शहीद होने वालों से करा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।